नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म पुष्पराज अधिकारी
र म सम्झना कार्की।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय र शक्ति एफएमले तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.radioshakti.com.np मा लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
यो कार्यक्रम हामीले COVID-19 कारण नागरिकको स्वास्थ्य अधिकारमा परेको समस्यामा केन्द्रित रही तयार पारेका छौँ। आजको कार्यक्रममा कोरोनाको कारणले देशका सबै क्षेत्र तथा जनताहरू मारमा परिरहेका छन्। संविधानले तोकेका मानिसका आधारभूत अधिकारहरू समेत पाउन नसकिरहेको अवस्था छ। यस्तो अवस्थामा मानव अधिकार कर्मी र नागरिक समाजको भूमिका के हुन सक्छ र सरकारले गर्नुपर्ने कामका बारेमा इन्सेकका संस्थापक अध्यक्ष एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलसँग इन्सेक अनलाइनका सम्पादक रमेश प्रसाद तिमल सिन्हाले गर्नुभएको कुराकानी।
हिजो चाहिँ नि ल हिंसा बन्द गरौँ भने माओवादी युद्धको बेलामा होइन, अथवा जेलमा चाहिँ त्यसरी राख्न पाइँदैन भने, अथवा ब्यारेकमा राख्न पाइँदैन भने, त्यस्तै कुनै दिन विद्यार्थीहरू पढ्न जान पाएन, उनीहरूको बच्चालाई चाहिँ स्कुल पठाऊ भने, अब अहिले त स्कुलै खोल्न सक्ने स्थिति पनि छैन भनिन्छ।
र कोरोना संक्रमण भई एक हप्तादेखि आइसोलेसनमा बस्दै आउनु भएकी स्वरूप बुढासैनीको अनुभव हामीले कार्यक्रममा समावेश गरेका छौँ।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाँछ्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौं र बचाऊ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कार्यक्रम सुरु गरौं नेपालमा COVID-19 अवस्था बारे तयार पारिएको रेडियो सामग्रीबाट। अहिले विश्वलाई नै कोरोना महामारीले आतंकित बनाएको छ। नेपालमा 2076 साल माघ 9 गते पहिलो संक्रमित पुष्टि भएको थियो। 2076 चैत 11 गतेबाट लकडाउन जारी गरेपछि यो वा त्यो नाममा मुलुक बन्दाबन्दीकै अवस्थामा गुज्रिरहेको छ। संविधानको मौलिक हकमा नै सूचीबद्ध गरिएका कतिपय अधिकार यो जटिल परिस्थितिमा खण्डित हुन पुगेका छन्। यस्तो बेलामा मानव अधिकार कर्मी र नागरिक समाजको भूमिका र सरकारले गर्नुपर्ने कामका बारेमा इन्सेकका संस्थापक अध्यक्ष एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलसँग इन्सेक अनलाइनका सम्पादक रमेश प्रसाद तिमल सिन्हाले गर्नुभएको कुराकानी।
अहिले विश्व नै यो कोरोना महामारीको कारण जटिल अवस्थामा आइपुगेका छ, त्यसबाट नेपाल अछुतो रहने कुरै भएन। यस्तो परिस्थितिमा नेपाल सरकारले अहिले गरिरहेको जुन कर्महरू छ त्यसलाई सफल बनाएर कोरोना भाइरसबाट आम नागरिकलाई जोगाउनका लागि नागरिक समाज र मानव अधिकार कर्मीहरूको भूमिका के हुन सक्छ होला?
हाम्रो अधिकारका हरेक क्षेत्रमा असर पारेको छ, त्यसले हामीले एक किसिमले रणभूलमा पनि पारेको छ।
हजुर,
होइन, त्यही तपाईँले देख्नुहुन्छ मानव अधिकार आयोगले पनि एउटा विज्ञप्ति निकाल्छ के भन्छ भने कोरोना के अरे यो क्वारेन्टाइनको व्यवस्था राम्रो गर भन्छ कहिले कहिले अदालतले के भन्छ भने सबैलाई भेन्टिलेटरको व्यवस्था गर भन्छ होइन अब यो चाहिँ के भइरहेको छ अहिले भने इन्स्टिट्युसनहरूलाई त उनीहरूलाई पनि थाहा छैन कसरी गर्ने भनेर अदालतलाई पनि थाहा छैन तर अदालतमा केस आएपछि त केही त निर्णय दिनु पर्यो होइन संसदले के भन्छ भने 10,000 चाहिँ नि भेन्टिलेटरको तुरन्त व्यवस्था गर भनिदियो होइन भइरहेछ भेन्टिलेटर भनेको कति लाग्छ कसरी ल्याउन सक्छ त देशको परिस्थिति के हो आर्थिक अवस्था के हो हिजो अमेरिकामा कस्तो भइरहेछ अरू ठाउँ विकसित भनिएका देशमा के भइरहेछ त्यो कसैले पनि हेर्ने मैले भन्न खोजेको क्षमतै भएन हाम्रो त्यसैलाई यसको बेलामा के हुन्छ भने लोक रिजाइका कुराहरू बढी हुन्छन् त्योप्रति मानव अधिकार कर्मीहरू सचेत हुनुपर्छ र उनीहरूले आफ्नो क्षमता अनुसार हाम्रो पहुँच अनुसार हामीले गर्न सक्ने कुरा अनुसार चाहिँ नि मानव अधिकारको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता देख्छ।
हजुर जस्तो यो अहिलेको परिस्थितिले आम नागरिकको आधारभूत अधिकार त खण्डित भएको छ यसले केही न केही खतरा त निम्त्याउँछ होला तर यति हुँदाहुँदै पनि संविधानमै लेखिएको यो स्वास्थ्यको अधिकारको कुरा अस्पतालको गेटैमा पुगेर मान्छे मर्नुपर्ने परिस्थिति हुँदा चाहिँ सरकारले के गर्नुपर्छ यस्ता खालका परिस्थिति रोक्नको लागि
ध्यान दिनुपर्छ। अब यतिखेर हामीका समस्या के हो भने दुई किसिमको स्वास्थ्य प्रणाली भयो हाम्रो
हजुर
एउटा सरकारी स्वास्थ्य प्रणाली जुन ढिलो छ जुनमा क्षमताको कमी छ जहाँ कमिटमेन्ट भन्छ नि प्रतिबद्धताको कमी है र अरू व्यवस्थापनहरू पनि कमजोर व्यवस्थापन त्यो हामीका चलेर आएको सरकारी भनेपछि जागिर खाने प्रवृत्तिले त्यो सरकारी संयन्त्रलाई त्यो 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 एउटा समस्या छँदैछ।
कतिपय राम्रो हुँदा हुँदै
अर्को हाम्रो निजी स्वास्थ्य प्रणाली निजी स्वास्थ्य प्रणाली चाहिँ फेरि के भने त्यो प्रफिटको लागि सेवाको लागि भन्दा पनि प्रफिटको लागि स्थापना भएको किनभने धेरै जस्तो ठुला अस्पतालले मेडिकल कलेज बनाउने भन्ने हिसाबले उनीहरू भएका छन् र उनीहरूभित्र सबभन्दा धेरै नि प्रतिबद्धताको कमी र मुनाफामा असर पर्ने ठाउँ एकजना कोभिडको बिरामी छिर्यो भने अस्पतालै बन्द हुन्छ त्यसैलाई यसरी गर्नु हुँदैन हामी लिँदैनौँ भन्ने खालको जुन छ यो दुईटा कुरोले गर्दाखेरि हामी समस्यामा परेका छौँ। हो यिनी मानव अधिकार कर्मीहरूले अब सरकारलाई भन्नुपर्ने कुरो के हो त अस्पतालहरू चाहिँ नि लाई कसरी जवाबदेही बनाउने कसरी स्वास्थ्य कर्मीहरूको चाहिँ नि सुरक्षा र प्रवीर के यो चाहिँ नि प्रतिबद्धता सबै स्वास्थ्य कर्मीहरूको कसरी अगाडि बढाउने यी कुराहरूमा पनि चाहिँ नि मानव अधिकार कर्मीहरू वा नागरिक समाज अगाडि बढ्नुपर्ने आउनुपर्ने छ। अब तर समस्या के छ भने हामी सबै चाहिँ नि मैले अघि पनि भने यति धेरै समस्याहरूलाई हेर्छौँ अनि त्यो समस्याहरू सबैको सम्बोधन गर्न खोज्छौँ
हेर्नुहोस्
त्यो गरेर हामी अगाडि बढ्न सक्दैनौँ।
जस्तो अहिले फ्रन्टलाइन डिफेन्डरमा कोरोना संक्रमणको दर बढ्दो छ दुर्व्यवहारका घटना पनि त्यत्तिकै सार्वजनिक भइरहेका छन् यतातिर सरकारको ध्यान बेलामा पुग्न सकेन भने त समस्या जटिलतातर्फ जान्छ होला नि
त्यो सरकारको ध्यान पुर्याउने काम पनि तपाईँ हाम्रो
हजुर
होइन सरकार भनेको के हो भने सरकारका मैले अघि नै भने सरकारको संयन्त्रहरू हामीलाई थाहा छ कि यो संयन्त्रहरू त्यति साह्रो
छैनन्
होइन मैले अघि नै भने प्रतिबद्धताको पनि कमी छ यो यो बेलामा मानव अधिकार कर्मीहरूको काम त के हो भने त्यो भएको संयन्त्र अब यो संयन्त्र तुरन्त फ्याला भनेर त हामी त्यसैले मानव अधिकार कर्मीको काम के हुन्छ भने त्यो संयन्त्रसित बढी से बढी उसलाई जवाबदेही बनाउने काममा लाग्नु पर्यो। चोलो डोलो सरकारको अब हामीले के देख्छौँ भने सजिलो के हुन्छ भने अदृश्यसित लड्ने सजिलो हुँदो रहेछ क्या
हजुर हजुर
अनि धेरै जसको कुरा के हुन्छ सरकारले यसो गरेन मात्रै सरकारको कुन चाहिँ निकाय चाहिँ जवाबदेही हुनुपर्ने हो
हजुर हजुर
त्यो त्यो निकायले चाहिँ जवाबदेही मैले अघि नै भने जस्तो विद्यार्थीहरू प्राथमिक विद्यालय हामीलाई थाहा छ हाम्रो संविधान हाम्रो संहिताको स्वरूपमा प्राथमिक विद्यालयहरू होइन अथवा विद्यालयहरू पालिकाको मातहतमा छन्
सरकारको मातहतमा छन्
हो त्यही त पालिकाहरूको त्यो गाउँपालिका होला त्यो नगरपालिका होला होइन
हजुर हजुर
त्यसैलाई त्यो पालिकालाई चाहिँ हामी जवाबदेही नबनाएर एकैचोटि सरकारले यस्तो गर्यो मात्रै भनेर त हुँदैन
हजुर हजुर
मेरो भनेको त्यहाँतिर पनि काम गर्नु पर्यो हामीले हामीले सरकारको नाममा हाम्रो दिमागमा पनि केन्द्रीय सरकारको कुरा मात्रै गर्छौँ हामीले प्रदेश सरकार स्थानीय सरकार पालिकाहरू त्यो पनि सरकार हो होइन र सङ्घीय सरकार तिनटै लेभलमा कसरी काम गर्ने भन्ने हामीले चाहिँ नि एउटा मलाई लाग्छ रणनीति तयार गर्नुपर्छ मानव विज्ञान कर्मीहरूले। त्यसरी परिवर्तित सन्दर्भमा हाम्रो काम गराइहरू के भइरहेछ भने नि, मैले यदि यसो बाहिरबाट हेर्ने हो भने
हजुर,
अहिले हाम्रो संस्थाहरूको के छ भने हिजो जे गरिरहेको थियौँ त्यसैतिर चाहिँ नि बढी त्यही अनुसारको त्यो स्टाटस को भन्छ नि, त्यही अनुसारको हाम्रो प्रवृत्ति छ। त्यो होइन, अब तपाईँको तिनवटा सरकार छ भने तिनवटा सरकारसित तपाईँ कसरी काम गर्नुहुन्छ, अर्थात् त्यो तिनवटा सरकारलाई मानव अधिकारको बारेमा कसरी चाहिँ जवाबदेही बनाउनुहुन्छ भन्ने चाहिँ प्रमुख विषय हो जस्तो मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो इन्सेकका संस्थापक अध्यक्ष एवं राष्ट्रपतिका मानव अधिकार एवं राजनीतिक विज्ञका रूपमा समेत काम गरिसक्नु भएका सुशील प्याकुरेल। अब हामी प्रस्तुत गर्दछौँ बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा छ गौरीटारमा सञ्चालित कोरोना आइसोलेसन वार्डमा बस्नुभएकी कोरोना संक्रमित स्वरूप बुढा सैनिकको अवस्था र अनुभव।
म चाहिँ कोरोना पेसेन्ट होइन, म चाहिँ काम चाहिँ मकरपुर टेक्निकल इन्स्टिच्युटमा चाहिँ पढाउँछु र म चाहिँ स्वास्थ्य कर्मी हो। त्यसै गरेर मलाई चाहिँ कोभिड भएको आज 7 दिन भयो। यसरी भयो भनेर एक्ज्याक्ट चाहिँ केही थाहा छैन होइन, तर जिउहरू दुख्ने अनि त्यहाँबाट ज्वरोहरू हल्का ज्वरो मान्छे ज्वरोहरू चाहिँ आयो अनि त्यसपछि टाउको टेस्ट हरायो। अरू भन्दा मेन भनेको टेस्ट र स्मेल मलाई गएपछि चाहिँ अनि मैले कोरोना हो भनेर चाहिँ आफै गएर टेस्ट गरेर म सेल्फ घरमा होमै आइसोलेसनमा बसेको थिएँ अनि रिपोर्ट पोजिटिभ आउने बित्तिकै म अरू फ्यामिलीलाई नहोस् भनेर चाहिँ सिधै यता आइसोलेसनमा आएँ। तलै बसेँ, मलाई मेरो पोजिटिभ आएको छ मेरो लुगा चाहिँ झारिदिनु भने अनि लुगाहरू प्याक गरेर सिधै स्कुटी चलाएर सिधै आएर यहाँ नाम टिपाएर म पोजिटिभ हो भनेर अनि आएँ आफै आएको। मैले यहाँ आइसोलेसनमा बसेर चाहिँ के गर्छु भन्दाखेरि चाहिँ बिहान उठेर होइन केटीहरू चाहिँ कुल्ला गर्ने, त्यसपछि स्ट्रिङ लिने, त्यसपछि डिप ब्रिदिङ एक्सर्साइज भन्छ कि लामो लामो सास लिएर चाहिँ सास फ्याल्ने अनि एक्सर्साइजहरू गरेँ होइन गर्ने अनि त्यसपछि लाएर अब ह्यान्ड वासिङहरू चाहिँ गरिरहने डेली चाहिँ हातहरू साबुन पानीले हात चाहिँ धुने, त्यस्तै गरेर ब्यालेन्स डाइटहरूको डाइट पनि मेन्टेन गरेर मलाई आएको 2 दिन चाहिँ गाह्रो भएर डाइरिया पनि भयो होइन गाह्रो भयो 2 दिन, त्यसपछि अहिले चाहिँ एकदम स्टेबल छ राम्रो। यहाँ बस्दा मलाई चाहिँ मेरो तर्फबाट चाहिँ टाइम गएको पत्तै भएको छैन है। बिहान आफ्नो डेली वर्कहरू गर्छु, नास्ता खाने टाइम हुन्छ नास्ता खान्छु होइन अनि त्यसपछि लगाएर फेरि एकछिन बस्यो गफसफ गऱ्यो अनि फेरि दिउँसो स्टिम लियो, त्यसपछि लगाएर फेरि दिउँसोको नास्ता टाइममै आउँछ यहाँ टाइममै नास्ता खान्छु अनि त्यसपछि फेरि एकछिन